नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल जेठ महिनाको 12 गते बिहिबार ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मे 26 तारीक सन् 2022 नेपाल सम्बत 1142। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक विषयलाई मुख्य समाचारका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा कान्तिपुरमा छापिएको धरानदेखि धनगढ़ीसम्म उदाय बालेनहरू शीर्षकको यो समाचार लिँदैछौ। स्थानीय तहको निर्वाचनमा 385 जना स्वतन्त्र उम्मेद्वार अनुमोदित भएका छन्। दलका उम्मेद्वारलाई पराजित गरेर 13 जनाले त पालिका प्रमुखको नेतृत्व लिएका छन्। स्वतन्त्र जनप्रतिनिधि मध्ये 4 जना उपप्रमुख, उपाध्यक्ष, 136 वडाध्यक्ष र 232 वडा सदस्य छन्। उनीहरू मध्ये केही कहिल्यै दलमा आबद्ध नभएका छन् भने केही दलबाट टिकट नपाएपछि बागी बनेका हुन्। काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेद्वारी दिएर बालेन शाहले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षका उम्मेद्वारलाई ठूलो मतान्तरले पछाडि पारेका छन्। उनको विजयको औपचारिक घोषणा हुन मात्र बाँकी छ। 11 उपमहानगरपालिका मध्ये धरानमा हर्कराज राई, जनकपुरधाममा मनोज कुमार शाह र धनगढ़ीमा गोपाल हमाल स्वतन्त्रबाट विजयी भएका छन्। जनकपुरका शाह भने कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र रूपमा उम्मेद्वार बनेका हुन्। उच्च ओहदामा बसेर निम्न स्तरका भाषा बोल्ने नेताहरूलाई चुनौती दिँदै गाउँ नगरका मुद्दा उठाउने उम्मेद्वारलाई मुहर, धरानदेखि धनगढ़ीसम्म उदाय बालेनहरू शीर्षकमा कान्तिपुरले मुख्य प्रसंग छापेको छ। यता गोर्खापत्र दैनिकले काठमाण्डुमा बालेनको सुनिश्चित शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। काठमाण्डु महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र नारायण शाह बालेनको विजय सुनिश्चित भएको छ। महानगरको मतगणना जारी रहे पनि शाहले पाएको र उहाँका निकटतम प्रतिस्पर्धीको मत अन्तर तथा गणना हुन बाँकी मतका आधारमा जीत सुनिश्चित भएको हो। राति 10 बजेसम्म बालेनको मत 57,387, नेपाली कांग्रेसका उम्मेद्वार सिर्जना सिंहको मत 36,292 र नेकपा एमालेका केशव स्थापितको 35,755 मत रहेको छ। जीत सुनिश्चित भएपछि शाहले सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै मतदाता, समर्थक तथा निर्वाचन प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिनुभएको छ। काठमाण्डुमा बालेन सुनिश्चित, प्रतीक्षामा पुर्ख्यौली थलो, गोर्खापत्रले अग्रपृष्ठमा यो समाचार छापेको छ। यता राजधानी दैनिकले काठमाण्डुमा अब बालेन यात्रा, विजय माला लगाउनु अघि नै आशा जगाउँदै शीर्षकमा मुख्य प्रसंग छापेको छ। अन्नपूर्ण पोस्टले स्थानीय तह निर्वाचनमा दुवै प्रमुख पदमा पुरूष संविधानको बरखिलाफ रहेको प्रसंगलाई अग्रपृष्ठमा छापेको छ र यसको विस्तृत समाचार दोस्रो पृष्ठमा छापेको छ। संविधानको धारा 38 लेखिएको छ, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ। तर यसपटकको स्थानीय चुनाव परिणाम संवैधानिक मर्म विपरीत आएको छ। 753 पालिका मध्ये 159 वटामा प्रमुख र उपप्रमुख दुवै पदमा पुरूष निर्वाचित भएका छन्। महिलाको प्रतिनिधित्व 2074 सालको निर्वाचन भन्दा धेरै कम हो। 2074 निर्वाचनबाट उपप्रमुख उपाध्यक्ष पदमा महिला 93% निर्वाचित भएका थिए। यसपटक 70% पनि नहुने देखिएको छ। 25% हाराहारी पहिलेको संख्या घटेको जनाइएको छ। यो अवस्था स्थानीय तह निर्वाचन ऐन 2073 मर्म अनुरूप पनि देखिँदैन। यो ऐनको दफा 17(4) लेखिएको छ। उपदफा 1 बमोजिम मनोनयन पत्र पेश गर्दा दलीय अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख मध्ये 50% महिला उम्मेद्वार रहने गरी मनोनयन पत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्नेछ। तर निर्वाचन परिणाम कानूनी मर्म अनुरूप हुन सकेन। 159 पालिकाका दुवै पदमा पुरूष, अन्नपूर्ण पोस्टले छापेको छ। स्थानीय तह निर्वाचनका विषयलाई अन्नपूर्ण पोस्टले मधेसमै मधेसवादी दल कमजोर भएको विषयलाई अग्रपृष्ठमा उठाएको छ। मधेसवादी दलहरू स्थानीय निर्वाचनमा मधेसमै कमजोर देखिएका छन्। जसपा, लोसपा लगायत दलले अपेक्षाकृत रूपमा जित हासिल गर्न सकेनन्। अर्कातर्फ जसपा र लोसपाको विकल्प भन्दै राजनीतिमा लागेका डाक्टर सीके राउत नेतृत्वको जनमत पार्टी पनि उस्तै अवस्थामा देखिएको छ। कांग्रेस र एमाले नै फेरि मजबूत देखिएका छन्। 136 स्थानीय तह रहेको मध्य प्रदेशमा अहिलेसम्म 45 प्रमुख जितेर कांग्रेस सबैभन्दा ठूलो शक्ति बनेको छ। 29 प्रमुख पाएर एमाले दोस्रो स्थानमा आएको छ। अघिल्लो निर्वाचनमा कांग्रेसले 42 र एमाले 18 पालिका मात्रै जितेका थिए। जसपाले गत निर्वाचनमा 26 पालिका जितेको थियो उसले हालसम्म 25 पालिकामा जित निकालेको छ। सबैभन्दा कमजोर अवस्था लोसपा र माओवादी केन्द्रको देखिएको छ। माओवादीले गत निर्वाचनमा 21 पालिका जितेको थियो, यसपालि 9 ठाउँमा सीमित भएको छ। लोसपाले 14 पालिका जितेको छ, यसअघि उसले 25 पालिका जितेको थियो। आन्दोलनबाट जन्मिएका शक्तिहरूलाई पारम्परिक शक्तिहरूले यसपटक उठ्न नदिएको विश्लेषकहरूको ठम्याई छ। मधेसमै मधेसवादी कमजोर, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले स्थानीय तह निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भएकाले प्रमुख स्थानमा हार बेहोर्नु परेको निष्कर्ष निकालेको छ भन्दै राजधानी दैनिकले अग्रपृष्ठमा समाचार छापेको छ। राजधानी अगाडि लेख्छ, यद्यपि एमाले महानगर तथा अन्य पालिकामा टिकट वितरण गर्दा गम्भीर लापरवाही र त्रुटि गरेकाले हार बेहोर्नु परेको आन्तरिक विश्लेषण पनि गरेको छ। सरकारको नीति तथा कार्यक्रम र स्थानीय तह निर्वाचनको परिणामबारे छलफल गर्न एमाले बुधबार संसदीय दलको बैठक बोलाएको थियो। लाई सम्बोधन गर्नुहुँदै एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले गठबन्धन दलहरूको चौतर्फी घेराबन्दीका बावजूद पनि पार्टीले राम्रो नतिजा निकालेको दावी गर्नुभयो। उहाँले महानगरपालिका सहित महत्वपूर्ण पालिकामा पराजय भोग्नुमा पार्टी बाहिरको शक्ति नभई पार्टीभित्रै अन्तर्घात भएको निष्कर्ष सहितको दावी गर्नुभयो। सो बैठकमा सहभागीहरूले पार्टीभित्र अराजकता बढ़दै गएको प्रति चिन्ता पनि व्यक्त गरेका छन्। एमाले निष्कर्ष, हारको कारण अन्तर्घात र टिकट वितरणमा गम्भीर त्रुटि शीर्षकमा राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। यता नागरिक दैनिकले ओली यादव भेटघाट, सत्ता गठबन्धन फुटाउने एमाले दाउ शीर्षकमा मुख्य समाचार छापेको छ। स्थानीय तहको निर्वाचनपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 5 दलीय सत्ता गठबन्धन फुटाउने खेलमा लागेको छ भन्दै नागरिक अगाडि लेख्छ। निर्वाचनमा एक अर्काप्रति भएको असहयोग लगायत विषयलाई लिएर सत्तारूढ दलमा असन्तुष्टि प्रकट भइरहेका बेला एमाले यस्तो दाउमा लागेको हो। सुरुमा गठबन्धनको एक दल जसपालाई सत्ता गठबन्धनबाट अलग बनाएर सरकारलाई प्रहार गर्ने प्रयासमा एमाले छ। यसै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादव बीच भेटघाट समेत भइसकेको छ। वाम गठबन्धन तत्काल सफल नहुने भएकाले एमाले वर्तमान सरकारलाई असफल पार्न मधेसवादी दलको साथ लिएर अघि बढ़ने खेलमा छ। एमाले र मधेसवादी दल मिलेको अवस्थामा वर्तमान सरकार धर्मराउन सक्छ। यसका लागि एमाले पहिला जसपासँग सहकार्यको प्रस्ताव राखेको छ। ओली यादव भेटघाट, सत्ता गठबन्धन फुटाउने एमाले दाउ, नागरिकले मुख्य प्रसंग छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिएर आउँछ
ल। गजब भएछ, मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। 57 महिनामा 10,131 बलात्कारका घटना। प्रहरीको तथ्याङ्क अनुसार दैनिक औसत 6 महिला बलात्कृत, आधा भन्दा धेरै अर्थात 64% 18 वर्ष मुनिका बालिका शीर्षकमा नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। पछिल्ला 4 वर्ष 9 महिनामा बलात्कारका 10,131 मुद्दा प्रहरीमा दर्ता भएका छन्। 2074 साउनदेखि 78 चैतसम्मको यो तथ्याङ्कले औसतमा दैनिक 6 जना बलात्कृत हुने गरेको देखाउँछ। त्यसो त बलात्कारका सबै घटना प्रहरीसम्म आइपुग्ने भएकाले यो घटना प्रहरीसम्म आइ नपुग्ने भएकाले यो घटना अझै बढ़ी छ। बलात्कृत हुनेमा आधा भन्दा बढ़ी 18 वर्ष मुनिका रहेका छन्। नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। यसैबीच प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जबरजस्तीकरणका मुद्दामा हदम्याद पुनरावलोकन गर्न सकारात्मक देखिनु भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा गएको सांसदहरूको प्रतिनिधिमण्डललाई उहाँले हदम्याद पुनरावलोकन गर्न सकिने बताउनु भएको हो। फौजदारी संहिता कानून अनुसार हाडनाता करणीमा जहिले सुकै उजुरी लाग्छ भने त्यसबाहेकका बलात्कार वा यौनजन्य हिंसा भएका घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ। नाबालिगको हकमा पनि बालिग 18 वर्ष भएपछि एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ। मूल्य वृद्धि नियन्त्रण, महिला तथा बालिका विरूद्ध भइरहेका हिंसा अन्त्य गर्न सरकारको ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझ्नुहुँदै प्रधानमन्त्रीले संविधानद्वारा प्रत्याभूत गरिएका हक अधिकार कार्यान्वयन गराउन सरकार प्रतिबद्ध भएको बताउनुभयो। बलात्कार मुद्दामा हदम्याद पुनरावलोकन गर्न सकिन्छ प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले प्राथमिकताका साथ छापेको छ। नयाँ शैक्षिक सत्रको पठन पाठन शुरू भइसके पनि 35 लाख थान पाठ्य पुस्तक विद्यार्थीको हातमा पुगेको छैन। जनक शिक्षा सामग्री केन्द्रले चालू शैक्षिक सत्रका लागि आवश्यक 1,98,00,000 थान पुस्तक छाप्नुपर्ने थियो। समयमै कागज आपूर्ति नहुँदा 1,63,00,000 थान पुस्तक मात्रै छपाई सम्भव भएको केन्द्रले जनाएको छ। केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झाले रूस युक्रेन बीचको द्वन्दका कारण कागज अभाव हुँदा समयमै पुस्तक छाप्न नसकिएको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार गरेको छलफलमा उहाँले स्थानीय तहको चुनावको मतपत्र छपाईको असर छपाईमा परेको पनि बताउनुभयो। रूस युक्रेन युद्धले चैत 10 गतेसम्म आउनुपर्ने कागज आउन सकेन। मतपत्र छपाई र चुनावले पनि ढिलाइ हुन पुग्यो। उहाँले भन्नुभयो, अहिले कागज आइसकेको छ, धमाधम पुस्तक छपाई थालेका छौं, असार पहिलो सातासम्म छापिसक्ने उहाँले प्रतिबद्धता जनाउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिला बज्राचार्यले छपाई र ढुवानी सँगसँगै गरेर यथाशक्य छिटो पुस्तक पुर्याउने बताउनुभयो। बैठकमा सांसद योगेश भट्टराईले भने जनक शिक्षा र शिक्षा मन्त्रालयले छाप्न बाँकी पुस्तकको तथ्याङ्क लुकाएको आरोप लगाउनुभयो। एक महिनाभित्र बाँकी पुस्तक छाप्न र छापिएकालाई तत्काल विद्यालयमा पुर्याउन संसदीय समितिको निर्देशन रहेको छ। 35 लाख पुस्तक छाप्नै बाँकी। कान्तिपुरले अग्रपृष्ठमा समाचार छापेको छ। यता यही प्रसंगलाई नयाँ पत्रिका दैनिकले विद्यालयमा धमाधम पढ़ाई, विद्यार्थीको हातमा छैन पुस्तक, अझै 50 लाख छाप्न बाँकी, कक्षा 6 र 8 को पुस्तक नै पाइँदैन भन्दै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। भारतले आफ्नो आन्तरिक बजारमा चिनी र गहुँको अभाव हुन नदिन निर्यातमा रोक लगाएको छ। गहुँ, चिनी र चिनीजन्य कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय भएको भारतको वैदेशिक व्यापार महानिर्देशनालयले जनाएको छ। केही दिन अघि गहुँ निर्यातमा रोक लगाएको भारतले फेरि चिनी निर्यातमा पनि रोक लगाएको छ। त्यसको असर नेपाली बजारमा समेत पर्ने देखिएको छ। भारतले खाद्यवस्तु गहुँ र चिनी निर्यातमा रोक लगाउँदा नेपालको खाद्य सुरक्षामा चुनौती थपिने र मूल्य वृद्धि हुने भन्दै सरकारवालाले चिन्ता व्यक्त गरेका छन्। भारतले चिनी र गहुँको निर्यातमा रोक लगाउने निर्णय गरेको जानकारी आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताउनुभयो। भारतीय संचार माध्यमका अनुसार त्यहाँको सरकारले 2022 जून 1 देखि अक्टोबर 31 सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। गहुँ निर्यातमा यसअघि नै रोक लगाउने निर्णय भारत सरकारले गरेको छ। नेपालमा चिनी, गहुँ लगायत खाद्यवस्तु पर्याप्त उत्पादन नहुँदा विदेशबाट आयात हुँदै आएको छ। स्वदेशी उत्पादनले नथेग्ने भएकाले अधिकांश कृषिजन्य वस्तु भारत लगायत मुलुकबाट आयात हुँदै आएको छ। भारतले गहुँ र चिनी निर्यात रोक्दा नेपाली बजार प्रभावित, नागरिकले प्राथमिकताका साथ खबर छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र र नागरिक दैनिकले भने सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विषयलाई सम्पादकीयमा उठाएका छन्। सरकारको नीति तथा कार्यक्रम शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। सरकारले आगामी आर्थिक वर्ष 2079-80 नीति तथा कार्यक्रम संसद मार्फत मंगलबार सार्वजनिक गरेपछि त्यसबारे मुलुकभर विवेचना आरम्भ भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रम देशीय अर्थतन्त्रको मौजूदा चुनौती सामना गर्दै सबल अर्थतन्त्र निर्माणमा केन्द्रित भएको देखिएको छ। नीति तथा कार्यक्रम र त्यस अनुसार आउने बजेटलाई सबै नेपालीको मुहार हसिलो हुने गरी कार्यान्वयन गर्दा मात्र मुलुकले खोजेको समृद्धि सम्भव हुने देखिन्छ भन्दै गोर्खापत्रले सम्पादकीय उठाएको छ। समस्या समाधानमा सुस्त कार्यक्रम शीर्षकमा यही विषयलाई नागरिकले सम्पादकीयमा उठाएको छ भने कान्तिपुर दैनिकले पनि यही प्रसंगलाई गर्न भन्दा भन्न ल्याइएका कार्यक्रम शीर्षकमा सम्पादकीय छापेको छ। आगामी वर्षहरूमा यी तौर तरिकामा सुधार अपेक्षित छ र यसपल्ट भने घोषित कार्यक्रम कार्यान्वयनका लागि आगामी बजेटबाट ठोस योजना र बजेट सुनिश्चित गर्नु अनिवार्य छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। अब कामको सिलसिलेवार प्रक्रिया अघि बढ़ाउ राजधानीले सम्पादकीयको शीर्षक बनाएको छ र स्थानीय निर्वाचन अब समापनतिर पुगेको छ। प्रदेश र संघीय निर्वाचन बाँकी छन्। स्थानीय निर्वाचन सम्पन्न भए लगत्तैको परीक्षण कालमा बढ़ी हेक्का राख। जनताले चाहेको अबको कामको सिलसिलेवार प्रक्रिया अघि बढ़ाऊ। राजधानीको सम्पादकीय हो यो। कारोबार दैनिकले स्थानीय चुनावमा मतपत्र बदर भएको विषयलाई सम्पादकीयमा उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। दक्षिण एशियामा गर्मी अझै बढ़ने संकेत। नागरिकले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ़न सक्ने संकेत देखाएको वैज्ञानिकहरूले बताएका छन्। दुई दिन अघि सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले मानवजन्य कारणले भएको तापमान वृद्धि र जलवायु परिवर्तनले तातो हावा चल्ने सम्भावनालाई 30% बढ़ाएको खाएको छ। नागरिकले यो प्रसंग छापेको छ। विश्वभर फैलिएको कोविड 19 महामारीको त्रास कम भइरहेका बेला फेरि अर्को भाइरसको त्रास बढ़ेको छ। मंकी पक्स भाइरस सूक्ष्म रूपमा बढ़दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंका समेत बढ़ेको छ। यही त्रास र आशंकाबीच सरकारले मंकी पक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढ़ाउन थालेको छ र उनीहरूलाई कम्तीमा 2 साता घरमै बस्न आग्रह गरेको छ। मंकी पक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास देखिएका मुलुकबाट नेपाल आउनेमाथि कड़ाई। 2 साता घरमै बस्नुपर्ने राजधानीले अग्रपृष्ठमा समाचार छापेको छ। सरकारले खोप खरिद गर्न लाग्ने 6 अर्ब रूपियाँ बचाउन खोज्दा 40 लाख बालबालिका अझै जोखिममा परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले 5-11 वर्ष उमेर समूहका बालबालिकालाई चैतभित्रै खोप लगाइसक्ने बताएको थियो तर दात्री निकायको मुख ताक्दा जेठ पहिलो साता बितिसक्दा पनि खोप आउन सकेको छैन। खोप खरिद गर्न वैशाखमा मन्त्री परिषदबाट स्वीकृति भइसकेको छ। दाताको भर पर्दा खोप अनिश्चित। 6 अर्ब रूपियाँ बचाउन खोज्दा 40 लाख बालबालिका कोविडको जोखिममा कान्तिपुरले अग्रपृष्ठमा यो समाचार छापेको छ। नेपालले विश्वका 166 मुलुकसँग अन्तर्देशीय व्यापार गर्दै आए पनि छिमेकी भारतसँगको व्यापारिक निर्भरता निकै उच्च छ। कुल आयात तथा निर्यात दुवै क्षेत्रमा भारतसँगको निर्भरता उच्च रहेको तथ्याङ्कले देखाउँछ। एकै मुलुकसँग ठूलो निर्भरता जोखिमपूर्ण हुने सरोकारवालाहरू बताउँछन्। यद्यपि खुला सीमा र सहज व्यापारिक सुविधाका कारण वैदेशिक व्यापारमा नेपालका लागि भारत निर्विकल्प रहेको व्यवसायीहरूको भनाई छ। वैदेशिक व्यापारमा भारतसँग उच्च निर्भरता। कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। आफ्नै लगानीबाट सरकारले एकैपटक 3-4 वटा ठूला आयोजना सञ्चालन गर्न स्रोतले नधान्ने अर्थविदहरूले बताएका छन्। मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारले आफ्नै लगानीमा विभिन्न ठूला आयोजना सञ्चालन गर्ने बताएसँगै अर्थविदहरूले नेपालले आफै लगानी गर्नु राम्रो भए पनि स्रोतको अभावका कारण सम्भव नहुने बताएका हुन्। एकैपटक धेरै ठूला आयोजना निर्माण गर्न स्रोतले नधान्ने कारोबारले अग्रपृष्ठमा समाचार छापेको छ। देशभर मलको हाहाकार भएको प्रसंगलाई नयाँ पत्रिकाले छापेको छ। किसान भन्छन् सुन किन्न पाइन्छ तर मल पाइँदैन। यो कस्तो कृषि प्रधान देश हो। बर्खामा करिब 3 लाख टन मल आवश्यक पर्छ तर साल ट्रेडिङ र कृषि सामग्रीका गोदाम रित्ता छन्। मल कहिले आउँछ भन्ने पनि टुङ्गो छैन। देशभर मलको हाहाकार नयाँ पत्रिकाले छापेको छ। र अमेरिकामा बन्दुक आक्रमणको आतंक बढ़दै गएको छ। हरेक वर्ष जसो बन्दुकधारीको आक्रमणको निशानामा कलिला बालबालिका पर्न थालेका छन्। मंगलबार मात्र अमेरिकाको टेक्सास स्थित एक प्राथमिक विद्यालय सिलगढ़ीमा बन्दुकधारीले 19 बालबालिका सहित 21 जनाको निर्मम हत्या गरेका छन्। ती मध्ये एकजना सोही विद्यालयकी शिक्षिका रहेको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकामा 21 को हत्या गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित तीनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद दिँदै म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।